नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
पाँचथरमा पहिरोमा पुरिएर एकै परिवारका 304 जनाको ज्यान गयो। पहिरोले घर पुर्दा बागलुङमा हजुरबुवा र नातिनीको मृत्यु।
अनसनरत डाक्टर केसीका मागलाई समेटेर चिकित्सा शिक्षा विधेयक तयार। अनसन तोड्न सरकारको आग्रह। आफूलाई देखाएको विधेयकमा सांसदहरूको हस्ताक्षर नभएको भन्दै अनसन तोड्न केसीद्वारा अस्वीकार।
संविधान संशोधन विधेयक अघि बढाउने सहमति। विधेयक पास नभए पनि चुनावमा भाग लिन राजपा नेपाल तयार।
भिटामिन B3 ले गर्भ खेर जानेर जन्मने शिशुको खराबी कम गर्न सघाउने। अरू भिटामिनमै भिटामिन B3 पनि समावेश गर्नु प्रभावकारी हुने अध्ययनको निष्कर्ष।
र एसिया कप छनौट फुटबलको तयारीका लागि नेपाली टोली आज राति जापान जाँदै।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
2 दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बी सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एन्ड एयर्स,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 98550-64-960, 98550-52-783 र 98550-64-602।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्पा भन्छन् सबैले, यो आस्पा भनेको के हो?
आस्पा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्पाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै। नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। पाँच थरको चुक्पा दिनमा पहिरोमा पुरिएर एकै परिवारका 304 जनाको ज्यान गएको छ। पहिरोमा परेर एक महिला घाइते भएकी छिन् भने 2 वटा घरमा क्षति पुगेको छ। फालेलुङ 3 ताङलेपाका विष्णु भक्त राई, उहाँकी छोरी गंगा माया र नातिनी प्रिया राईको पहिरोमा पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ। विष्णुकी श्रीमती सञ्चमाया शौचालय गएका कारण बच्नु भएको छ, उहाँ सामान्य घाइते हुनुभएको छ। चुक्पा दिनमा जलविद्युत आयोजनामा अपरेटरको काम गर्दै आएका विष्णु परिवारसहित बस्दै आएको घर पहिरोले पुरेको हो। यस्तै चुक्पा दिनका 83 वर्षका तिलोचन बिकको पनि पहिरोमा परेर ज्यान गएको छ। आज बिहान 8 बजेतिर खसेको पहिरोमा पुरिएकाहरूको शव भैरवी दल गणबाट खटिएको नेपाली सेनाको टोलीले दिउँसो मात्र निकालेको हो। पहिरोले ताङलेपा लघु जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ।
यस्तै लगातारको वर्षाका कारण आएको पहिरोले घर भत्किँदा बागलुङमा 2 जनाको ज्यान गएको छ। गलकोट नगरपालिका 9 बडा गाउँका 75 वर्षीय जयलाल बिक र उहाँका नाति 13 वर्षीय विवेकको ज्यान गएको हो। उहाँहरू बस्दै आएको घर पहिरोले पुरेको बागलुङका प्रहरी नायब उपरीक्षक अनिल खड्काले जानकारी दिनुभयो।
यसैगरी पहिरोको जोखिम बढेपछि गोर्खाको आरूघाट गाउँपालिका 1 मानबु स्याङ्चेतका 66 घर परिवार विस्थापित भएका छन्। गाउँभन्दा माथिबाट पहिरो खस्न थालेपछि 66 घर परिवार गाईवस्तु र आवश्यक लत्ता कपडासहित सुरक्षित ठाउँमा सरेका छन्। गाउँभन्दा माथिको स्थानीय सामुदायिक वनको भिरबाट हिजोदेखि नै पहिरो खस्न थालेको छ। पहिरो मुनिको बस्तीमा 150 भन्दा बढी घरधुरीको बसोबासो भए पनि बढी जोखिममा परेका घर परिवार विस्थापित भएका हुन्। 2072 सालको भुइँचालोका कारण बस्तीमाथिको ठूलो क्षेत्रको जमिन चिरा परेर धाजा फाटेकाले पहिरोको जोखिम बढेको छ।
यस्तै तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा पहिरोले दुई घरमा क्षति पुगेको छ भने बजारकै आधा दर्जन बढी घरहरू पहिरोको उच्च जोखिममा छन्। तीन दिनदेखि लगातार परेको वर्षाका कारण दुर्गा गुरूङ र युवराज बानियाको घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिनुभयो। यसैबीच ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा भने पहिरोले चार घर परिवार विस्थापित भएका छन्। सदरमुकामदेखि 18 कोष टाढाको खिजी चण्डेश्वरीका धनबहादुर विक, हर्कबहादुर सुनवार, कृष्ण बहादुर विक र वेद बहादुर सुनवारको परिवार विस्थापित भएको हो। ओखलढुङ्गाको पश्चिमी भेगका धेरै बस्ती भिरालो जमिनमा रहेको र 2072 सालको भूकम्पले जमिन चिराचिरा परेकाले वर्षाका समयमा जताततै पहिरो जान थालेको खिजी चण्डेश्वरीका सामाजिक परिचालक देवीधूत सुनवारले बताउनुभयो।
जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीले खाँडो नदी नियन्त्रणका क्रममा नदीमा डुबेर बेपत्ता भएका देउरी भरुवा गाउँका डोमी यादवको परिवारलाई 10 लाख रुपियाँ सहयोग गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ। राजविराज 15 देउरी भरुवामा खाँडो नदीको कटान रोक्न सुरक्षा निकायलाई सहयोग गरिरहेको बेला माटाको ढिस्कोमा पुरिएर 60 वर्षका यादव हिजो बेपत्ता हुनुभएको थियो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाले खोज्दा फेला नपरेपछि यादवको बाढीमा डुबेर ज्यान गएको ठहर गर्दै परिवारलाई आर्थिक सहयोग गर्न गृह मन्त्रालयमा लेखी पठाउने निर्णय गरिएको उद्धार समितिका अध्यक्ष एवं सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो। यादवका परिवारलाई उद्धार समितिले नै काजक्रिया बाबत 25,000 दिने उहाँले बताउनुभयो। बैठकले सप्तरीका हनुमाननगर, कंकालिनी नगरपालिका, रम्पुरा, मलहनिया, डलुवा र तिलाठीका बाढ़ी पीड़ित दुई दिनदेखि भोकभोकै रहेकाले तत्काल खाद्यान्न सामग्री पठाउन सरकारी तथा गैर सरकारी संघ संस्थालाई आग्रह पनि गरेको छ।
बाढ़ी पूर्वानुमान शाखाले झापादेखि रौतहटसम्मका तराई मधेसका खोलानालामा बाढ़ी आउने भन्दै सचेत रहन आग्रह गरेको छ। शाखाले सूचना निकालेर सप्तकोशी सहित कन्काई, कमला, बिरिङ, त्रियुगा, रातु, खाँडो, लाल बकैया, बागमती सहित चुरेबाट बग्ने अरू साना नदीमा पनि बाढ़ीको उच्च जोखिम रहेको जनाएको हो। कन्काई नदी, सप्तकोशी नदीमा पानीको सतहले सतर्कताको बिन्दु पनि पार गरेको छ। शाखाले नदी तटीय क्षेत्रका बासिन्दा, त्यस क्षेत्रमा आवत जावत गर्ने व्यक्ति र सम्बन्धित सबै निकायलाई पूर्व तयारी गर्न समेत अपील गरेको छ। अबको एक दुई दिन देशका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविदले बताएका कारण ती ठाउँमा एक दुई दिन अझै सतर्कता अप्नाउनु पर्नेछ। मनसुनी न्यूनचापीय क्षेत्र नेपालमा रहेकाले अबको अझै दुई दिन देशभरि नै पानी पर्ने मौसमविद शान्ति कणेलले बताउनुभयो। उहाँका अनुसार पूर्व र मध्य नेपालका केही ठाउँमा भने ठूलो पानी पर्ने अनुमान छ।
संसदको महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले केदार भक्त माथेमा नेतृत्वको कार्यदलको भावनालाई समेटेर चिकित्सा शिक्षा विधेयक पारित गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले चिकित्सा शिक्षा सुधारका लागि माथेमा कार्यदलले दिएको प्रतिवेदनको भावना समेटेर विधेयक पारित गरेको समितिकी सभापति रन्जु झाले जानकारी दिनुभयो। नयाँ ऐन अनुसार गठन हुने चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजको मापदण्ड तय गर्ने र ती मापदण्ड पूरा गर्ने मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन सकिने उल्लेख छ। डाक्टर पढ्नेहरूको शुल्क आयोगले निर्धारण गर्ने र तोकिएको भन्दा बढी शुल्क लिने कलेजलाई खारेज गर्न सक्ने अधिकार समेत आयोगलाई दिइएको छ। विधेयक अब संसदमा पेश भएपछि छलफल गरेर पारित हुनेछ। केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै देशभरिका चिकित्सकले ओपीडी सेवा बहिष्कार गर्दै बालुवाटार घेराउ गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान सर्वपक्षीय बैठक बोलाएर केसीका माग सम्बोधन गर्दै विधेयक तयार गर्न निर्देशन दिनुभएको थियो। सरकारले विधेयक तयार भएको जानकारी गराउँदै केसीलाई अनसन तोड्न आग्रह गरेको छ। तर समितिले आज पारित गरेको विधेयकमा समितिका सभापति सहित अरू सदस्यको हस्ताक्षर नभएको भन्दै डाक्टर केसीले त्यसको आधिकारिकतामा प्रश्न उठाउँदै अनसन नतोड्ने अडान राख्नु भएको छ। केसीको अनसन तोडाउन भन्दै केसी पक्ष र सरकारी वार्ता टोलीबीचको वार्तामा विधेयकमाथि नै प्रश्न उठेपछि आज थप छलफल नै हुन सकेन।
यसैबीच अनसन र डाक्टर केसीका माग पूरा नभएसम्म देशभरका चिकित्सकले सरकारी अस्पतालमा आकस्मिक बाहेका सेवामा नफर्किने घोषणा गरेका छन्। त्रिवी शिक्षण अस्पतालमा चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने लगायत माग गर्दै 19 दिनदेखि अनसनमा बसेका डाक्टर केसीको माग सम्बोधनका लागि दबाव दिन सरकारी चिकित्सक संघ गोदानको आह्वानमा सरकारी चिकित्सकले आज सेवा बन्द गरेका हुन्। तर अस्पतालमा हुने बिरामी र भर्ना भएर बसेका बिरामीको उपचारका लागि अस्पताल परिसरमा आवश्यक पूर्वाधार जुटाएर ओपीडी सेवा उपलब्ध गराएको संघको भनाइ छ। संघले अस्पताल परिसरमा सेतो कागजमा बहिरंग सेवा लेखेर बिरामी हेर्न डाक्टरलाई अनुरोध गरेको छ। डाक्टर केसीको माग सम्बोधनका लागि दबाव दिन चिकित्सकले प्रधानमन्त्री निवासमा आज घेराउ पनि गरे।
यस्तै राष्ट्रिय मानवाधिकार आयोगले 19 दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ। आयोगका अध्यक्ष अनुप्रास शर्मा नेतृत्वको टोलीले डाक्टर केसीको स्वास्थ्य अवस्था बुझेपछि आयोगले आज केसीको स्वास्थ्य नाजुक बनेको भन्दै जीवन रक्षाको माग गरेको हो। अनशनरत डाक्टर केसीसँग विगतमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गरी समस्याको समाधान गर्न समेत आयोगले विज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गराएको छ।
यसैबीच नेकपा एमाले चिकित्सा शिक्षा विधेयक छिटो पारित गरेर डाक्टर केसीको अनसन तोडाउन माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुमाराहीमा आज बसेको एमाले स्थायी कमिटी बैठकले संसदमा विचाराधीन चिकित्सा शिक्षा सम्बन्धी विधेयक छिटो पारित गर्न सरकारसँग माग गरेको हो। साथै एमाले अनसन र डाक्टर केसीले आफ्नो दायित्व छोडेर अरू दललाई अनावश्यक आरोप लगाएकोमा आपत्ति पनि जनाएको छ। केसी र चिकित्सा शिक्षाको समस्या समाधान गर्न एमाले सरकारको ध्यानाकर्षण पनि गराएको छ।
आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई सर्वोच्च अदालतले साधारण तारेकमा थुनामुक्त गर्न आदेश दिएको छ। शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले दायर गरेको रिटमा सुनवाई गर्दै सर्वोच्चले आज साधारण तारेकमा रिहा गर्न आदेश दिएपछि शर्माले एक पैसा पनि धरौटी राख्न नपर्ने भएको छ। सर्वोच्चको आदेशपछि आजै शर्मा रिहा भइसक्नु भएको छ। भ्रष्टाचारको आरोपमा पक्राउ परेका शर्मासँग यसअघि विशेष अदालतले 10.2 अर्ब रूपियाँ धरौटी मागेको थियो। गैरकानूनी रूपमा थुनामा राखेको भन्दै असार 27 गते सर्वोच्चमा शर्माकी श्रीमती कल्पनाले दायर गरेको रिटमा सुनवाई गर्दै न्यायाधीशहरू दीपकराज जोशी, दीपक कुमार कार्की, केदार प्रसाद चालिसे, शारदा प्रसाद घिमरे र अनिल कुमार सिन्हाको वृहत पूर्ण इजलासले 10.2 अर्ब रूपियाँ धरौटी माग्ने निर्णय संवैधानिक व्यवस्था विपरीत रहेको ठहर गरेको छ। इजलासले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्मामाथि विशेष अदालतमा हालेको मुद्दा भने अघि बढ़ने ठहर गरेको छ। कर फर्स्युट आयोग मार्फत गैर कानूनी रूपमा कर मिनहा गरेको भन्दै जेठ 19 गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको थियो। आयोगले शर्मासहित कर फर्स्युट आयोगका अध्यक्ष लुम्बाध्वज महत्र, अर्का सदस्य उमेश प्रसाद ढकाल विरूद्ध जनै 10.2 अर्ब रूपियाँको माग दावी गर्दै साउन 1 गते विशेष अदालतमा मुद्दा दायर गरेको छ। ढकाल र महत अहिले पनि फरार छन्। सर्वोच्चको आदेशपछि अब विशेष अदालतमा उनीहरूमाथिको भ्रष्टाचारको मुद्दा भने अघि बढ्नेछ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजको बीई सिभिल र बीएससी बायोकेमिस्ट्री विषयमा नयाँ भर्ना सम्बन्धी सूचना।
ओकरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकहरूले पढाउने यस युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा बीई सिभिल र बीएससी बायोकेमिस्ट्री विषयमा भर्नाका लागि आवेदन फारम खुल्ला भएको छ।
फारम भर्ने अन्तिम मिति 2074 भदौ 2 गते, प्रवेश परीक्षा भदौ 3 गते।
सम्पर्क युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेज, चाकुपाट, ललितपुर।
फोन नम्बर 01-5260-1952-5592।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले पाँच थरमा पहिरोमा पुरिएर एकै परिवारका 304 जनाको ज्यान गयो, पहिरोले घर पुर्दा बागलुङमा हजुरबा र नातिको मृत्यु, अनसनरत डाक्टर केसीका मागलाई समेटेर चिकित्सा शिक्षा विधेयक तयार, केसीका अरू मागमा सहमति नजुटेपछि अनसन आज पनि तोडिएन लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। राष्ट्रिय जनता पार्टी राजपा नेपाल संविधान संशोधन विधेयक अघि बढ़ाउन सहमत भएको छ। सत्तारूढ़ दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेतासँगको छलफलमा राजपाका नेताले संविधान संशोधन विधेयक अघि बढ़ाउने सहमति जनाएका हुन्। स्थानीय तहको पहिलो र दोस्रो चरणको चुनावमा सहभागी नभएको राष्ट्रिय जनता पार्टी असोज दुई गते दुई नम्बर प्रदेशमा हुने चुनावमा भाग लिन सकारात्मक भएको छ। संसदमा संविधान संशोधन विधेयक अघि बढ़ाउन र त्यसबाट आउने परिणाम स्वीकार गर्न राजपा तयार भएको हो। प्रकाश ढकालको रिपोर्ट।
यस अघिका वार्तामा कुनै पनि हालतमा संविधान संशोधन हुनुपर्ने अडान राख्दै आएको राजपा यसपटक नरम भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवा टारमा भएको सत्ता पक्षीय राजपा बीचको छलफलमा संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने र आएको परिणाम स्वीकार गर्न दुवै पक्ष राजी भएका हुन्। यसअघि सरकारले पटक पटक संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने प्रस्ताव गर्दा पारित भए मात्र परिणाम स्वीकार गर्ने नभए नमान्ने बताउँदै आएको राजपा अब भने जस्तो सुकै परिणाम आए पनि मान्न तयार भएको हो। राजपाका नेता शरद सिंह भण्डारी,
तत्कालै यसलाई संविधान संशोधन गर्ने प्रस्ताव अगाडि बढाएर पारित गर्ने कुरामा चाहिँ हाम्रो सहमति भयो। अब यसलाई चाहिँ रोकिराख्नु हुँदैन, यसलाई निर्णय अवस्था पुर्याउनुपर्छ भन्ने कुराको आधारमा सरकार हाम्रो बीचमा आज सहमति भयो। र निश्चित रूपमा चाहिँ के भने त्यसले हाम्रो चुनावमा जाने बाटो खुल्छ नि। हामी एउटा कुरा के छ भने हुन्छ नि, गेम हो, जब यो प्रक्रियामा गएपछि त्यहाँबाट चाहिँ खेलको नियमबाट कोही भाग्ने कुरो हुँदैन। तर हामीलाई विश्वास के छ भने यो पास हुन्छ, त्यही विश्वासको आधारमा हामी अगाडि बढेका छौँ।
संविधान संशोधन प्रस्ताव पारित हुन दुई तिहाई बहुमत चाहिने भए पनि सत्ता पक्षसँग त्यो संख्या छैन। प्रमुख प्रतिपक्षी एमाले र केही दिन अघि मात्र विभाजन भएको राप्रपा संशोधनको विपक्षमा रहेकाले पारित हुने सम्भावना ज्यादै कम छ। संशोधन प्रस्तावलाई आउँदो मंगलबार बस्ने बैठकमा पेश गर्ने सहमति दलहरूबीच भएको छ। त्यस अवधिसम्म संशोधनको पक्षमा दुई तिहाई बहुमत पुर्याउन अधिकतम कोशिश गर्ने प्रतिबद्धता सरकारले जनाएको छ। भर्खरै सकिएको पदाधिकारी र केन्द्रीय समितिको बैठकपछि पनि चुनावमा जाने कि नजाने, संशोधन प्रस्ताव निर्णयार्थ पेश हुँदा आएको परिणाम स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा राजपा दोधारमै थियो। तर सरकारसँगको वार्तापछि दुई नम्बर प्रदेशमा असोज दुई गते हुने चुनावमा समेत सहभागी हुन राजपा सकारात्मक भएको छ। चुनावका लागि राज्यपालले दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या थप्नुपर्ने शर्त राख्दै आएकोमा सर्वोच्चको हिजोको आदेशपछि बाटो खुलेको छ। सरकारले यसअघि नै गरेको निर्णय अनुसार दुई नम्बर प्रदेशमा नौवटा स्थानीय तह थपिएका छन्। त्यस्तै आन्दोलनका क्रममा मृत्यु भएकालाई सहित घोषणा, मुद्दा फिर्ता, घाइतेको उपचार, मृतकका परिवारलाई राहत वितरण जस्ता माग पनि केही दिनभित्रै पूरा गर्ने वचन सरकारले दिएको छ। दुई पक्ष बीच भएको पछिल्लो सहमतिमा तलमाथि भएन भने दुई वर्षदेखि तराई मधेसमा अल्झिएको राजनीतिक गतिरोध अन्त्य हुने संकेत देखिएको छ।
डाक्टर बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी नेपालले आफ्ना संघीय परिषद सदस्य देवेन्द्र पौडेल सहित 15 जनालाई 24 घण्टे स्पष्टीकरण सोधेको छ। पौडेल सहितका 15 जनाले काठमाडौँको एक होटलमा हिजो पत्रकार सम्मेलन गरी पार्टीको विचार, नेतृत्व र कार्यदिशाका बारेमा विभिन्न भ्रामक धारणा सार्वजनिक गरेको भन्दै नयाँ शक्तिले स्पष्टीकरण सोधेको हो। पौडेल सहितका नेताले संयोजक भट्टराईको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कार्यशैली नसुधारे पार्टी छाड्ने चेतावनी दिएका थिए।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको संगठन बिम्स्टेकको मन्त्री स्तरीय बैठकले विगतमा सदस्य देशहरूबीच भएका सहमति तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। बिम्स्टेकको आज काठमाडौँमा सम्पन्न 15 मन्त्री स्तरीय बैठकले सदस्य देशहरूबीच विगतमा भएका गरीबी निवारण, व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण, आतंकवाद र अपराध नियन्त्रण लगायतका कार्ययोजनालाई तत्काल कार्यान्वयनमा लाने निर्णय गरेको हो। यस्तै खुला व्यापार सम्झौता लगायतका विषयलाई पनि तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता बैठकमा व्यक्त भएको छ। त्यस्तै बैठकले बिम्स्टेकको चौथो शिखर सम्मेलन नेपालमा गर्ने निर्णय पनि गरेको छ। सम्मेलनको मिति भने सदस्य राष्ट्रहरूसँग आवश्यक परामर्श गरेर तोक्ने जिम्मेवारी अध्यक्ष राष्ट्रको हैसियतले नेपाललाई नै दिइएको उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले जानकारी दिनुभयो।
व्यवस्थापिका संसदको आजको बैठकले श्रम विधेयक 2074 सर्वसम्मतिले पारित गरेको छ। श्रम तथा रोजगार मन्त्री फर्मुला मन्सुरले श्रम ऐन 2048 एकीकरण र संशोधन गर्न पेश गरेको विधेयक आज संसदबाट पारित भएको हो। विधेयकले सरकारले तोकेको भन्दा कम पारिश्रमिक दिन नपाउने, समान कामको समान ज्यालाको व्यवस्था गरेको छ। यस्तै विधेयकमा सामाजिक सुरक्षा कोषको साथै सरकारले व्यवस्था गरेका अन्य सेवा तथा शर्तलाई पनि समावेश गरिएको छ।
जलविद्युत उत्पादन प्रसारण वितरण र व्यापारलाई व्यवस्थित गर्न अधिकार सम्पन्न विद्युत नियमन आयोग गठन हुने भएको छ। व्यवस्थापिका संसदले आज विद्युत नियमन आयोग विधेयक 2073 सर्वसम्मतिले पारित गरेपछि विद्युत नियमन आयोग गठन हुने भएको हो। विद्युत महसुल निर्धारण गर्न गठन भएको आयोग आदेशको भरमा स्थापना गर्ने गरिएको छ। नयाँ विधेयकले गरेको प्रावधान अनुसार अब गठन हुने आयोगको कार्यक्षेत्र पनि वृहत र कार्यकारी अधिकार सहितको हुनेछ। आयोग गठन भएपछि विद्युतको गुणस्तर निर्धारण, विद्युत महसुल दरको नियमन तथा विद्युत उपभोक्ताको हक हितको संरक्षण तथा प्रतिस्पर्धामा कायम गरी नियमन गर्न सहज हुनेछ। आयोगमा एक अध्यक्ष र चारजना सदस्य रहनेछन्। आयोग गठन भएपछि विद्युत सेवा सम्बन्धी ग्रिड सहित जारी गर्ने, अनुगमन गर्ने, विद्युत सेवाको सञ्चालन तथा मरमत सम्मारको स्तर कायम गर्ने, राष्ट्रिय विद्युत प्रणालीको गुणस्तर तथा सुरक्षा स्तर कायम राख्न आवश्यक मापदण्ड बनाउने र विद्युत प्रणाली सञ्चालनको दायित्व निर्धारण समेत हुनेछ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय रौतहटका सब इन्जिनियरलाई घुससहित आज पक्राउ गरेको छ। जिल्ला सदरमुकाम गौरको बीपी चोकको एक चिया पसलबाट सब इन्जिनियर ललन कुमार सिंहलाई सेवाग्राहीसित 35,000 रूपियाँ घुस लिँदै गर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले पक्राउ गरेको हो। रौतहटको माधव नारायण गाउँपालिका स्थित श्री माध्यमिक विद्यालय माधवपुरको भवन निर्माणको तेस्रो किस्ता बापतको रकम निकासा गराइदिन सब इन्जिनियर सिंहले विद्यालयका पूर्व प्रधानाध्यापक राम उदर यादवसित 35,000 घुस लिएको अख्तियारले दावी गरेको छ। सीमालाई आवश्यक अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौँडा पठाइएको छ।
जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत एवं प्रमुख अर्जुन प्रसाद सुवेदीमाथि दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। उपमहानगरपालिकाका कर्मचारीको उजुरीका आधारमा सतीश झालाई बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। गएको 17 गते उपमहानगरपालिकाको प्रमुख सुवेदीमाथि दुर्व्यवहार भएको थियो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेशनल कलेज अफ इन्जिनियरिङ, 7 बाटो तालचिखेल, ललितपुर।
17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने नेशनल कलेज अफ इन्जिनियरिङ।
हाम्रा कोर्सहरू
ब्याचलर इन सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ।
थप जानकारीका लागि नेशनल कलेज अफ इन्जिनियरिङ, 7 बाटो तालचिखेल, ललितपुर।
फोन 01-5151-387, 51-5151-387।
वेबसाइट www.nce.edu.
NCE, quality for excellence. ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545, 42-38-545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
गुणस्तरीय प्राविधिक शिक्षा न्यूनतम शुल्कमा
सिटी भिटीबाट सम्बन्धन प्राप्त एस डन बोस्को इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी ठेसो ललितपुरमा 3 वर्षे डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङमा भर्ना खुल्यो।
जम्मा 3 वर्षको लागि शुल्क 185,372 रुपियाँ।
फार्म भर्ने अन्तिम मिति साउन 32 गते।
फोन 55-71-6-97, 98-60-48-97-39।
वेबसाइट www.donboscoinstitute.com।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर, सेङ्जाको मालुङ्गामा ट्रक दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, अरू 3 जना घाइते भएका छन्। पोखराबाट बुटवलका लागि छुटेको N3K 5547 नम्बरको ट्रक मालुङ्गामा दुर्घटना हुँदा वालिङ 14 स्याङ्जा घर भई कपिल वस्तु बाढगंगा 2 घर भएकी जानकी थापा र कृष्ण थापाको ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रहरी जवान हरेन्द्र छहारीका अनुसार दुर्घटनामा गम्भीर घाइते तीनजनाको गल्याङ अस्पतालमा उपचार भइरहेको छ।
सप्तरीको सखुबनी टोलमा भाइले हानेको दाउराको चिरपटले लागेर दाईको ज्यान गएको छ। सप्तकोशी नगरपालिका तीन सखुबनी टोलमा बस्ने बलराम सदाले दाजु बल्खुराम मुसहरमाथि दाउराको चिरपटले हानेको प्रहरीले जनाएको छ। सँगै बसेर रक्सी पिएका दाजुभाइ बीच विवाद हुँदा भाइले चिरपट हानेको र बल्खुको ज्यान गएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिनुभयो।
रोजगारीका लागि मलेसिया जाने कामदारसँग बढी रकम लिएको आरोपमा म्यान पावरका लेखापाल पक्राउ परेका छन्। काठमाडौँको गौरी धारामा रहेको वाइड स्पेस इन्टरनेशनल म्यान पावर प्रणालीका लेखापाल अनिता प्रधानलाई वैदेशिक रोजगार विभागले पक्राउ गरेको हो। विभागले गरेको अनुगमनका क्रममा एकजना कामदारसँग 1,11,000 रूपियाँ लिँदै गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिनुभयो। अनुगमन टोली पुगेपछि म्यान पावर सञ्चालक राम श्रेष्ठ भने भागेका छन्।
गुल्मीमा लैङ्गिक हिंसाका घटनामा कमी आएको छ। गएको आर्थिक वर्ष 2072-73 134 घटना प्रहरी कहाँ दर्ता भएकोमा गत आर्थिक वर्षमा 95 मात्रै दर्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जनचेतना बढेसँगै महिला हिंसाका घटना कम भएको अधिकार कर्मीहरूले बताएका छन्।
मोटर बाटो बनेको 3 हप्तापछि ताप्लेजुङको हिमाली गाउँ ओलङचुङगोलामा चिनिया उच्च अधिकारी पुगेका छन्। गएको 7 गते नेपाल र चीनको सिमानामा रहेको टिप्ताला भन्ज्याङदेखि ताप्लेजुङको ओलङचुङगोलासम्म सड़क बनेपछि तिब्बतका जनसरकार प्रमुख र प्रहरी प्रमुख गाड़ी चढ़ेरै ओलङचुङगोला आइपुगेका हुन्। 3 हप्ता अघि सम्पन्न गरिएको सड़क निर्माणको अवस्था हेर्दा उनीहरू ओलङचुङगोला आएका र उनीहरूलाई स्थानीय बासिन्दाले स्वागत गरेको सड़क निर्माण समितिका अध्यक्ष छेतेन शेर्पाले जानकारी दिनुभयो।
गोर्खामा व्यक्तिगत आवास पुननिर्माणमा खटिएका मध्ये 45 इन्जिनियरले राजीनामा दिएका छन्। 126 इन्जिनियर खटिए पनि अहिले 81 मात्रै काम गरिरहेका शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय गोर्खाले जनाएको छ। बाँकी रहेका मध्येका पनि केही इन्जिनियरले राजीनामा दिने मौखिक जानकारी गराएका डिभिजन प्रमुख रोशन श्रेष्ठले जानकारी दिनुभयो। यस्तै झन्डै आधा जति सब इन्जिनियरले पनि राजीनामा दिएका छन्। श्रेष्ठका अनुसार 60 दरबन्दी भए पनि 32 सब इन्जिनियरले राजीनामा दिइसकेका छन्।
मेरो पनि भन्नु छ।
डाक्टर गोविन्द केसीको समर्थनमा देशभरका डाक्टरले बहिरंग बाहेकका सेवा ठप्प पारेर आन्दोलन थालेकामा प्रदीप भट्टराईलाई चित्त बुझेको छैन। उहाँ ट्वीट गर्नुहुन्छ, डाक्टर केसी नैतिकताको बलमा लड्नु भएको हो, त्यसैले सरकारी अस्पतालको बहिरंग बन्द गरेर बिरामीको स्वास्थ्यलाई खेलवाड गर्नु ठिक होइन, यस्तो गर्नेलाई कारवाही गर्नु पर्यो।
सरोज पन्ती फेसबुकमा लेख्नुहुन्छ, घाउहरू धेरै भए सरकार, सड़कलाई खाडलको घाउ, बालबालिकालाई आफ्नो ज्यानको, गोविन्द केसीलाई पूरै नेपालको, तर पनि घाउको औषधि गर्न छाडेर त्यही घाउमा नुन दल्ने कस्तो नियति।
गोर्खामा भूकम्पपछिको पुननिर्माणमा खटिएका 45 इन्जिनियर र 32 सब इन्जिनियरले राजीनामा दिएको खबर उज्यालो अनलाइनमा पढेर पुष्कल पाण्डे भन्नुहुन्छ, कर्मचारी खटाउँछ तर पैसा पठाउँदैनन्, पुननिर्माण यहाँ त माग्नेको भाँडो जस्तो पो भयो, इज्जत छैन बसेर पनि के गर्नु, त्यसैले इन्जिनियरले ठिकै गरे।
तर कविलाई यो ठिक लागेको छैन, उहाँ फेसबुकमै भन्नुहुन्छ, यो त हाम्रो नेपालमा चलेको चलन हो, काम शुरू गर्ने अनि बीचमै छाड्ने, यसरी न देशको विकास हुन्छ न त देशले काँचुली फेर्छ।
अनि यो दशैंमा पनि मेलम्चीको पानी काठमाडौँ नआउने खबर उज्यालोमा पढेर विवश भट्टराई युनिक फेसबुकमा लेख्नुहुन्छ, अब आउँदैन भनिदिनुहोस्, काठमाडौँका नागरिकलाई किन ढाँट्ने।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01-500-0192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी 1 स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कोइरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र सञ्जिता देवकोटा। अब विदेशको खबर। भिटामिन B3 गर्भ खेर जाने र जन्मिने शिशुमा शारीरिक तथा मानसिक रूपमा हुने खराबी कम गर्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ। अस्ट्रेलियाका अनुसन्धानकर्ताले मुसामा गरेको अध्ययन अनुसार भिटामिन B3 गर्भ खेर जाने र नव शिशुमा शारीरिक तथा मानसिक खराबी हुने सम्भावनालाई कम गर्न सहयोग गर्ने देखिएको हो। हरेक वर्ष विश्वभर झण्डै 8,00,000 बालबालिकामा जन्मदै कुनै न कुनै किसिमको शारीरिक तथा मानसिक समस्या देखिने गरेको छ। गर्भवतीलाई उपयुक्त हुने भिटामिनमै भिटामिन बी3 समावेश हुने हुँदा यसले फाइदा पुग्ने अनुसन्धानकर्ताले बताएका छन्। यस्तै भिटामिन बी3 को बढी प्रयोगले गर्भवतीलाई पर्न सक्ने असरका बारेमा थप अनुसन्धान गर्नुपर्नेमा भने अनुसन्धानकर्ताले जोड दिएका छन्।
नेपाल दर्पणमा अब केही खेल खबर। एसिया कप छनौट फुटबलको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज राति जापान जाँदैछ। नेपाली टोलीका प्रशिक्षक ग्योतुकी कोजी र जापानी दूतावासको पहलमा नेपाली टोली प्रशिक्षण र अभ्यास खेलका लागि जापान जान लागेको हो। 24 सदस्यीय नेपाली टोलीले जापानमा 5 मैत्रीपूर्ण खेल खेल्नेछ। आउँदो 29 आगामी भदौ 31 गतेसम्म नेपालले उमेर समूह विश्वविद्यालय तथा स्थानीय क्लबको टोलीसित जापानमा प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। एसियन कप छनौट अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा ताजिकिस्तानसँग खेल्नुपर्नेछ। यो खेल भदौ 20 गते नेपालमा हुनेछ।
मोरङको सगरमाथा युवा क्लब ताप्लेजुङमा चलिरहेको दोस्रो पाथिभारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। फुङलिङमा आज भएको खेलमा फिदिमी स्पोर्टिङ क्लब 5 3-1 हराउँदै सगरमाथा सेमी फाइनलमा प्रवेश गरेको हो।
र 25 संस्करणको इङ्ग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ। आज राति 12:30 हुने उद्घाटन खेलमा आर्सेनल र लेस्टर सिटीले खेल्नेछन्। यी दुई टोलीबीचको खेल आर्सेनलको घरेलु मैदान इमिरेट्समा हुनेछ। यस वर्ष न्यू क्यासल युनाइटेड, ब्राइटन र हडल्सफिल्ड प्रिमियर लिगका नयाँ टोली हुन्। बाँकी 9 खेल भने भोलि राति हुनेछन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
पाँचथरमा पहिरोमा पुरिएर एकै परिवारका 304 ज्यान गयो। पहिरोले घर पुर्दा बागलुङमा हजुरबा र नातिको मृत्यु।
अनसनरत डाक्टर केसीका मागलाई समेटेर चिकित्सा शिक्षा विधेयक तयार। अनसन तोड्न सरकारको आग्रह। आफूलाई देखाएको विधेयकमा सांसदहरूको हस्ताक्षर नभएको भन्दै अनसन तोड्न केसीद्वारा अस्वीकार।
संविधान संशोधन विधेयक अघि बढाउने सहमति। विधेयक पास नभए पनि चुनावमा भाग लिन राजपा नेपाल तयार।
भिटामिन बी3 गर्भ खेर जानेर जन्मने शिशुको खराबी कम गर्न सघाउने। अरू भिटामिनमै भिटामिन बी3 पनि समावेश गर्नु प्रभावकारी हुने अध्ययनको निष्कर्ष।
र एसिया कप छनौट फुटबलको तयारीका लागि नेपाली टोली आज राति जापान जाँदै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै हामी मोहन पौडेल र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।